ہوگی تو اس میں وہ سارے گناہ ہوں گے. میت ہوگی تو مرنے کے بعد جتنے رسومات معاشرے میں چل رہے ہیں وہ سب رسمیں ہوں گی. بیوی کو بیوی پردانی کرتی, بیٹیاں جو ہیں وہ پردانی کرتی, بیٹے نماز نہیں پڑھتے, اولاد حرام کمائیوں میں لگے ہوئے ہیں, اور ماں باپ کہتے ہیں کہ جی کیا کریں, ہم نے تو ان کو سمجھا دیا تھا. دیکھو جی نوح علیہ الصلوۃ والسلام کا بیٹا بھی تو کافر تھا, اور حضرت لوط علیہ السلام اور حضرت نوح علیہ السلام کی بیویاں بھی کافرہ تھیں. یہ جواب دیتے ہیں. تو میرے محترم بھائی اور دوستوں, اللہ جل شانہ نے یہ فرمایا کہ اپنی اولاد کو اور اپنے بیوی بچوں کو گناہوں سے ایسے بچاؤ جیسے آگ سے بچاتے ہو. آگ سے ایسے بچاؤ. اب مثال کے طور پر ایک بچہ جو ہے, میں آپ سے ایک سوال کرتا ہوں چھوٹا سا, کہ ایک آدمی کے گھر میں آگ لگی ہوئی تھی اور بچہ اس آگ کی طرف بڑھ رہا تھا, بچہ آگ کی طرف بڑھ رہا تھا, تو وہ باپ آ کر امام صاحب سے کہتا ہے, امام صاحب میرا بیٹا جو ہے وہ آگ لگی ہوئی تھی گھر میں اور بیٹا اس آگ کی طرف بڑھ رہا تھا, آپ دعا فرما دیں اللہ میرے بیٹے کو بچا لے. وہ بیٹے کو بچانے کی فکر نہیں کی, مسجد میں آیا. امام صاحب کوئی تعویذ دے دیں کہ میرا بیٹا آگ میں نہ جلے, ایسا کرے گا؟ ایسا کرے گا؟ ایسا نہیں کرے گا. وہ تو کہیں نہیں جائے گا. اس بچے کو بچانے کی کتنی صرف واض و نصیحت سے کام نہیں لے گا کہ ٹھیک ہے جی میں نے تو بچے کو سمجھا دیا تھا, تو بچہ تو سمجھتا نہیں ہے, یہ بات تھوڑی ہے. وہ کتنی کوشش کرے گا, کیسی جان توڑ کوشش کرے گا کہ میرا بیٹا وہ آگ میں نہ جلنے پائے. کیسی کوشش کرے گا. ہم نے اپنی اولاد کو اور اپنے گھر والوں کو گناہوں سے بچانے میں ایسی کوشش کی ہے؟ اتنی کوشش کی ہے ہم نے؟ گناہوں کی چیزیں ہم خود گھروں میں لا چکے ہیں. جو چیزیں گناہوں کی ہیں, جو دوزخ لے جانے والی ہیں, وہ خود گھر میں لے کر آئے. کیوں جی, کیا کریں, بچے دوسرے گھر میں جا رہے تھے, ہم نے کہا چلو اپنے گھر میں ہی ٹی وی لے آؤ. بچے بہت تنگ کر رہے تھے, وہ کہہ رہے تھے کہ موبائل دلا دو, تو ہم نے موبائل دلا دیا. گھر پہ بچوں نے کہا کہ جی نیٹ لگا لیں, ہم اس میں ریسرچ کرتے ہیں. نیٹ ہم نے لگا دیا, نیٹ بچوں نے بہت تنگ کیا تو ہم نے لگا دیا. تو ہم نے خود اپنے بچوں کو گناہوں کا ماحول, دوزخ کا ماحول دے دیا, دوزخ کا ماحول دے دیا, ہم نے خود دیا. زہر گھر پہ رکھا ہوا ہو, بچہ چھوٹا ہو, تو ماں کیا کہتی ہے کہ ٹھیک ہے زہر رکھا ہوا ہے کوئی بات نہیں. اس کو کتنی فکر ہوتی ہے کہ یہ دوائی پہ لکھا ہوتا ہے کہ یہ بچوں کی پہنچ سے دور رکھیں, کہ بچے اس کو کھا نہ لیں, نہ سمجھی میں نہ دانی میں. تو ہم نے اپنے گھر کا ماحول خود گناہوں والا بنا لیا, خود ہمارے گھر میں گناہ ہوتے ہیں. تو میرے محترم بھائیوں, ہم اپنی اولاد کو کہاں سے دوزخ کی آگ سے بچا رہے ہیں؟ تو اللہ جل شانہ ہمیں فرما رہے ہیں کہ کل وہ دن یاد کرو جس دن آپ کا بیٹا دوزخ کی آگ میں جلے گا. آپ کی بیوی دوزخ کے آگ میں جلے گی, آپ کی بہن اور آپ کی بیٹی دوزخ کی آگ میں جلے گی. اس دن کی فکر کرو اور ان کو ایسے بچاؤ جیسے کہ آگ سے کسی کو بچاتے ہو. آگ سے کیسے بچاتے ہو؟ تو میرے محترم بھائی اور دوستو, اور ہم اس کو اپنی ذمہ داری نہیں سمجھتے. بیٹا نماز نہیں پڑھ رہا ہے تو ہم اس کو اپنی ذمہ داری نہیں سمجھتے کہ جی میں نے تو بات سمجھا دیا. وہ سمجھتا نہیں. اس لیے علماء نے لکھا ہے, علامہ آلوسی رحمہ اللہ نے تفسیر لکھی ہے قرآن کی روح المعانی, اس میں یہ لکھا ہے کہ قیامت میں سخت ترین عذاب اس شخص کو ہوگا جس کی اولاد بے دین ہوگی, جس کے گھر والے بے دین ہوں گے, اس شخص کو سخت ترین عذاب ہوگا. کس کی؟ اس آیت میں اللہ نے فرمایا کہ اپنے آپ کو دوزخ کی آگ سے بچاؤ, اپنی اولادوں کو بچاؤ. اس نے بچایا نہیں, اس نے نہیں بچایا. سخت ترین عذاب اس شخص کو ہوگا جس نے اپنی اولاد کو بے دینی سے دوزخ کی آگ سے نہیں بچایا، سخت عذاب ہوگا اس شخص. اور علماء نے لکھا ہے کہ جتنے گناہ اولاد کرتی ہے ان سب گناہوں کی پوچھ ماں باپ سے ہوگی، ماں باپ سے پوچھا جائے گا کہ آپ کی اولاد نے یہ گناہ کیوں کیا تھا. ماں باپ کی ذمہ داری ہے کہ اپنی اولاد کو بچائیں، ان کی ذمہ داری ہے. اللہ تعالیٰ پوچھیں گے ماں باپ سے کہ آپ نے اپنی اولاد کو برائیوں سے، گناہوں سے کیوں نہیں بچایا تھا، یہ پوچھا جائے گا. اور پھر باپ مر گیا، مرنے کے بعد کچھ گناہ ایسے ہیں جو ماں باپ کے کھاتے میں لکھے جائیں گے، وہ اولاد کے گناہ ہیں. اولاد کے گناہ ہیں، جو اولاد گناہ کرے گی وہ ماں باپ کے نام اعمال میں لکھے جائیں گے. انہوں نے سمجھایا نہیں اپنی اولاد، یہ تو وہاں پتہ چلے گا مرنے کے بعد. مرنے کے بعد پتہ چلے گا جب اللہ تعالیٰ ایک ایک ذرے کا حساب لیں گے. وَإِن تَكُ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ. ایک ذرے کے برابر بھی گناہ کرو گے، اللہ تعالیٰ فرماتے ہیں ہم آپ سے حساب لیں گے، ہم ہر چیز کا حساب لیں گے. ایک ایک ذرے کا اللہ پاک حساب لیں گے، یہ تو اس وقت پتہ چلے گا. ہمارے استاد محترم حضرت مفتی عبدالرؤف صاحب دامت برکات، ہم نے ایک کتاب لکھی ہے، ٹی وی اور عذاب قبر. اس میں حضرت نے ایک قصہ لکھا کہ ایک شخص تھا جدے میں، اس کے دوست کا ریاض میں انتقال ہو گیا. اس نے خواب میں اپنے دوست کو دیکھا کہ وہ بڑے عذاب میں ہیں، پریشانی میں ہیں. اس نے کہا بھائی میرے گھر میں جو ہے ٹی وی رکھا ہوا ہے، میرے مرنے سے پہلے میرے بچے ٹی وی لے کر آئے ہیں اور اس کی وجہ سے مجھے عذاب ہو رہا ہے. خدا کے لیے تم میرے دوست ہو، جا کر کے میرے گھر سے وہ ٹی وی نکلوا دو تاکہ اللہ کا عذاب مجھے نہ ہو. تو یہ فرماتے ہیں کہ میں سو گیا، میں نے کہا ٹھیک ہے صبح دیکھوں گا. کہتے صبح بھول گیا. کچھ دنوں کے بعد میں نے پھر خواب دیکھا، پھر میرا دوست میرے پاس خواب میں کہتا ہے کہ بھائی آپ میرے دوست ہیں، آپ کی مہربانی ہوگی اور میں مجھے عذاب ہو رہا ہے، میرے گھر والے ٹی وی دیکھتے ہیں، مجھے اس کا عذاب ہو رہا ہے، آپ جا کے ان سے کہیں کہ وہ بند کریں اس کو. تو یہ شخص کہتا ہے کہ میں پھر بھول گیا، تین مرتبہ اس طرح سے میں نے خواب دیکھا. کہتے ہیں تیسری مرتبہ میں نے کہا، صبح اٹھتی میں فوراً میں ریاض چلا گیا، ریاض جا کے اس کے بچوں سے کہا کہ بھائی یہ واقعہ ہے اور آپ کے والد صاحب کو میں نے خواب میں دیکھا ہے اور وہ بڑی سخت تکلیف اور اذیت میں ہے. اور اس نے کہا کہ میرے بچوں سے کہہ دو کہ گھر سے ٹی وی ہٹا دیں تاکہ ہم اللہ کے عذاب سے میں بچ جاؤں. تو میرے محترم بھائیو، مرنے کے بعد اس کا پتہ چلے گا اگر ہم نے اپنی اولاد کی فکر نہیں کی. ایک دو مرتبہ کہنے سے تھوڑی ہوگا. جناب رسول اللہ صلی اللہ علیہ وسلم نے اولاد کی تربیت کے لیے ایک پورا آج میں نے ایک کتاب دیکھی، اسلام اور تربیت اولاد، مولانا حبیب اللہ مختار صاحب رحمت اللہ علیہ، اتنی موٹی کتاب ہے. پوری اللہ کے نبی نے پوری تفصیل بتائی ہے کیسے اپنی اولاد کو بچانا ہے. میں ابھی تفصیل بتاؤں گا، ایک واقعہ سناتا ہوں. جناب رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بچہ 7 سال کا ہو جائے تو مرو اولادکم بالصلاۃ وہم ابناء 7 سنین، 7 برس کا ہو جائے بچہ تو اسے نماز کا حکم دو. اور ایک روایت میں آتا ہے کہ اسے نماز سکھاؤ، علموا اولادکم الصلاۃ، اپنے بچوں کو نماز سکھاؤ 7 سال کی عمر میں. وضربوہم علیہا وہم ابناء 10 سنین، 10 سال کا بچہ ہو جائے اور نماز نہ پڑھے تو اسے مارو، اس کی پٹائی کرو. اب اس پہ علماء لکھتے ہیں کہ کیسی عجیب حکمت ہے جناب رسول اللہ صلی اللہ علیہ وسلم کی کہ 3 برس تک اس بچے کو سمجھاؤ. 3 سال، 3 سال میں کتنی نمازیں آتی ہیں؟ ایک دن میں 5، مہینے میں 150 نمازیں اور سال میں 1500 نمازیں. ایک سال میں کتنی نمازیں؟ 1800 نمازیں بنتی ہیں میرے خیال سے. 3 سال میں کتنی نمازیں بنیں گی؟ हाँ 5400 नमाजें बनेंगी, साल की 1800 और तीन साल की 5400। 5400 मरतबा अपने बच्चे से कहो कि बेटा नमाज पढ़ो। ये है समझाने का तरीका। तो हम क्या चाहते हैं कि जी बटन दबा दो कि बेटा ये नहीं करना, अब वो कर रहा है, अब उससे नाराज हो रहे हैं, गुस्सा हो रहे हैं, ऐसी थोड़ी होगा। 5400 मरतबा आप बच्चे को मार नहीं सकते, उसको कहेंगे कि बेटा ये करो। 10 साल से पहले बच्चे को मार नहीं सकते, मारने का हुक्म नहीं है 10 साल से पहले, मारेंगे तो गुनाहगार होंगे। 3 साल तक उस बच्चे को समझाओ। उलमा फरमाते हैं कि जो बाप 3 साल तक बच्चे को फजर में उठाए, जोहर में साथ ले जाए, असर में, मगरिब में, ईशा में साथ ले जाए, उसको नमाज पढ़ाए। 7 साल का बच्चा अगर जरा समझदार हो, शरारत न करता हो, पेशाब वगैरह न करता, उसको मस्जिद में ला सकते हैं इन शराइत के साथ कि वो पेशाब वगैरह न करे, समझदार हो, मस्जिद में दौड़े भागे नहीं, 7 साल का हो, उसको लेकर आए मस्जिद में। तो 3 साल तक उस बच्चे को समझाएं, फिर 10 साल की उम्र में उसको समझाने की जरूरत ही नहीं, वो खुद नमाजी मारने की जरूरत ही नहीं आएगी। और 10 बरस के बाद फिर उलमा ने लिखा है कि उसको मारो, और मारने का तरीका यह कि उसको मिसवाक से मारो, मिसवाक से, ताकि जख्म न लगे, जिस्म पे निशान न पड़े। बच्चे को ऐसा मारना जिससे जिस्म पर निशान पड़ जाए, जख्म आ जाए, ये गुनाह है। ये उसने अगला गुनाह ये बाप ने किया। एक गुनाह तो बेटे ने किया, नमाज छोड़ी बेटे ने और उसने गलती की, और दूसरी गलती बाप ने की। और गुस्से में अगर अपने बेटे की बेटे को मारा तो याद रखें, गुस्से में कभी बच्चे की तरबियत नहीं होती। आम तौर से जो हम कहते हैं कि हमारी बच्चे बात नहीं मानते, हम गुस्से में आते हैं और गुस्से में आकर के जब उसकी पिटाई करते हैं तो हद से ज्यादा पिटाई कर देते हैं, और गुस्से में अपना गुस्सा उस पर निकालते हैं। हमें अंदर से गुस्सा आ रहा होता है, वो गुस्सा उस बच्चे पे निकालते हैं जिससे उसकी तरबियत नहीं होती, इस्लाह नहीं होती। गुस्से में कभी किसी की इस्लाह नहीं होती, गुस्से में इस्लाह नहीं हो सकती कभी। इसलिए हज़रत थानवी रहमतुल्लाह फरमाते हैं कि अपनी औलाद को या अपने मातहतों को कभी कोई तंबीह करनी हो तो जिस वक्त उन्होंने गलती की है उस वक्त तो हमें गुस्सा आया हुआ होता है, उस वक्त कुछ ना कहें, खामोश हो जाए, और बाद में जब गुस्सा ठंडा हो जाए फिर मस्नूई गुस्सा तारी करके फिर उस वक्त डांटें, तो उस वक्त आदमी जज्बाती नहीं होगा। फिर गुस्से में ऐसा जुमला उससे ना कहें कि जो ताना हो और उसको ठेस पहुंचाना हो। मौलाना तारिक जमील साहब दामत बरकातुम फरमाते हैं कि एक आदमी था, हमने उस पर गश्त किया, और माशाल्लाह अल्लाह का शुक्र है कि गश्त की बरकत से वो आने लगा, आमाल में जुड़ने लगा, से रोज़ा उसने लगा लिया, दीन उसकी ज़िंदगी में आ गया। वो फिल्मों में काम करता था, फिल्मों में। कहते एक दिन मैंने उससे पूछा कि आप फिल्मों में कैसे आ गए? कहने लगे कि ये मेरे अपने बाप की वजह से। कभी आपका बाप तो बड़ा नमाजी था, वो कैसे? कहते एक दिन मैं फिल्म देख कर आया, वाले साहब ने मेरी पिटाई कर दी, मेरे जिस्म से खून निकला, तो मैंने जिद में आकर के कहा दिल में कि अब्बा अब मैं आपको फिल्मी एक्टर बन के दिखाऊंगा। तो बाप की जिद में मैं एक्टर बना, और तो बच्चा है ना समय, उसको तो बच्चा तो जिद्दी है, हम भी जिद्दी बन जाएं, बच्चा गुस्सा करे हम भी गुस्सा करें। ये कसूर हमारा है कि हमें बच्चों को समझाना नहीं आता कि किस तरह से बच्चों को समझाते हैं। कभी भी बच्चे को औरों के सामने, अब लोग क्या करते हैं, सबके सामने बच्चे को कहते हैं कि ये मेरा बेटा ऐसा है ऐसा है ऐसा है, उस बच्चे की कभी इस्लाह नहीं होगी। इमाम शाफी रहमतुल्लाह फरमाते हैं अन्नसीहतो अमाम अन्नासि फजीहतुन, लोगों के सामने किसी को नसीहत करना ये नसीहत नहीं है, ये उसको रुसवा करना है। लोगों के सामने कभी इस्लाह नहीं होगी। आपने इस्लाम ने कभी किसी का नाम लेकर आप अलैहिस्सलाम ने नहीं कहा कि ये ऐसा है, ऐसे नहीं कहा। किसी की इस्लाह करनी होती आप यूं फरमाते मां बालो अकवामिन यफ़अलून कदा, लोगों को क्या हुआ कि यूं करते हैं, लोगों को क्या हुआ, नाम नहीं लेते किसी का। एक सहाबी ने ख्वाब देखा, हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह अन्हु, ख्वाब में उन्होंने देखा मैंने दोजख देखी है। अपनी बहन को ख्वाब सुनाया, उन्होंने जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब सुनाए। ख्वाब की ताबीर ये थी कि ये तहज्जुद नहीं पढ़ते। अब आप अलैहि सलाम यूं फरमाते कि तो बेकार आदमी है, तहज्जुद ही नहीं पढ़ता, ये कैसा आदमी है। ये नहीं कहा, आपका उसलूब देखें, नेमर रजुलो अब्दुल्लाह, अब्दुल्ला कितना प्यारा आदमी है, लौकान युसल्ली बिल्लैल तहज्जुद भी शुरू कर दे, लौकान युसल्ली बिल्लैल तहज्जुद। आपके कलाम में मनफी बात नहीं होती थी, हम तो बात ही मनफी शुरू कर दें, पहले उसको डांटते हैं, बुरा भला कहते हैं, उसको बेइज्जत करते हैं, जलील करते हैं, ताने मारते हैं, फिर हम कहते हैं जी इसकी इसलाह होगी, इसलाह कहां से होगी। वो तो जिस चीज पर उसको लाना है हम उसके बारे में, आप अलैहिस्सलाम वो तहज्जुद ही नहीं पढ़ता, और आप कहते हैं नेमर रजुलो अब्दुल्ला, अब्दुल्ला बहुत कितना अच्छा बच्चा है, लौकान युसल्ली बिल्लैल, काश कि ये तहज्जुद भी पढ़ ले, तहज्जुद भी पढ़ ले। उनके साहबजादे कहते हैं कि उसके बाद अब्दुल्ला बिन उमर सारी जिंदगी तहज्जुद पढ़ते रहे, और फिर रात को कम सोते थे और ज्यादा रात जागते थे। आज आपके इस मोहब्बत भरे जुमले, इस मोहब्बत वाले जुमले ने उनकी ऐसी तरबियत और इसलाह कर दी कि सारी जिंदगी के लिए वो तहज्जुद गुजार बन गए। आपकी मोहब्बत है, नौजवान होते हैं ना, बाल कभी बड़े बढ़ा लिए, कपड़े ऐसे पहन लिए, आपके सामने एक नौजवान का तज़किरा आया कि जी खुरैम मसदी, बाल उसके बड़े हैं और उसके कपड़े लंबे हैं, टखने छुपे हुए हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम की इसलाह का तरीका देखें, आप फरमा रहे नेमर रजुलो खुरैमुनिल असदी, खुरैम असदी कितना प्यारा नौजवान है, कितना खूबसूरत, कितना अच्छा बच्चा है, वो उसमें कोई अच्छाई नहीं है। आप ये इसलाह कर रहे हैं उसकी बुराई की, और उसलूब ये इख्तियार कर रहे हैं नेमर रजुलो खुरैमुनिल असदी, खुरैम असदी कितना प्यारा जवान है, लौला तूलो जुम्मती ही व इस बालो इजारी ही, बाल छोटे कर ले और टखने नंगे कर ले, इतनी सी बात। उनको जब आप अलैहि सलाम का ये उसलूब पता चला कि भाई आप अलैहि सलाम, लोगों ने कहा अल्लाह के रसूल ने आपकी तारीफ की कि मेरी तारीफ की है, मैं तो ऐसा नहीं हूं, कि नहीं नहीं आपने तो बड़ी तारीफ की है कि भाई खुरैम असदी बहुत अच्छा बच्चा है। और क्या फरमाया, भाई बाल थोड़े छोटे कर ले और टखने खोल दे, उन्होंने वहीं पे बाल छोटे किए, टखने खोल दिए। ये आप सल्लल्लाहु अलैहि वसल्लम की तरबियत का अंदाज ये था। एक सहाबी मस्जिद में तशरीफ लाए, नमाज खड़ी हुई थी, रुकू हो रहा था, अब दरवाजे में वो मस्जिद में दाखिल हुए बाहर से जैसे, अब उन्होंने सोचा कि मैं मस्जिद में जाके सफ में रुकू करूंगा तो रकात चली जाएगी, तो वहीं पर अल्लाह अकबर कह के रुकू कर लिया और फिर आगे आगे चल करके आगे सफ में शामिल हो गए। आप अलैहिस्सलाम के सामने किस्सा आया तो आपने उस सहाबी से क्या फरमाया, अब उसने गलती की लेकिन आपने फरमाया ज़ादकल्लाहु हिरसन, आपने ये जो नेकी की हिर्स की है कि मुझे जमात की नमाज मिल जाए, अल्लाह ये हिर्स और ज्यादा करे, वला तअउद, फिर नहीं करना। कितनी प्यारी नसीहत अल्लाह के रसूल अलैहिस्सलाम ने फरमाई, ज़ादकल्लाहु हिरसन। वो उन्होंने उनकी नीयत सही थी, नीयत तो उनकी सही थी, नीयत ये थी कि भाई मुझे जमात मिल जाए, नमाज मेरी रकात ना जाए। आपने फरमाया ज्यादा कर लाओ हिरसन, ये जो आपकी नीयत ये तो अच्छी है, वला तो फिर नहीं कर, इतनी सी बात। तो मेरे मोहतरम बुजुर्ग और भाइयों, औलाद की तरबियत के लिए जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हमें एक पूरा दीन दिया है, पूरा दीन। एक मरतबा जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के घर में खजूरें थी और उन खजूरों से बच्चे खेल रहे थे, हजरत हसन हजरत हुसैन। इस जमन में इंशाल्लाह मैं इस पर बात करूंगा कि बच्चों की तरबियत कैसे की जाए, तफसील से इंशाल्लाह अर्ज करूंगा। खेलने भी बच्चों को दिया जाए, हम चाहते हैं जी कि घर हमारा थाना बन जाए, थाना। अब थाने में जो है ना, वो हमारे एक बुजुर्ग फरमाने लगे कि जब घर में कोई नमाज पढ़ता है, कोई दादा कोई नाना कोई बुजुर्ग, तो आसपास कर्फ्यू लगा होता है, कोई बच्चा अगर भूल के उधर चला गया, अब नमाज के बाद सबसे पहले उसको झाड़ना शुरू कर देते, कर्फ्यू लग जाता है, वो बच्चा वहां जा ही नहीं सकता बेचारा। घर हमारा थाना बना हुआ है तो थाने में तो तरबियत कहां से होती, थाने में कहां से तरबियत होगी। वाले साहब डीएसपी साहब हैं, जैसी शाम को आते हैं घर, वालदा सारे बच्चों के ऊपर FIR काट के उनके सामने रख देती है और वो कहते हैं जिसको इतने कोड़े लगेंगे, इससे कहां से तरबियत होगी, थोड़ी तरबियत होगी। आप अलैहिस्सलाम के घर में बच्चे खेल रहे हैं, खेल रहे हैं, आप कुछ नहीं कह रहे हैं, आप देख रहे हैं, आप कुछ नहीं कह रहे हैं। आप अलैहिस्सलाम मदीना मुनव्वरा में एक मरतबा आप तशरीफ लाए एक जगह पे, और आपने फरमाया कि जब मैं बचपन में 6 साल का था, अपनी वालदा मोहतरमा के साथ इस बस्ती में आया था। आपके ननियाल वो बनू नजार मदीना मुनव्वरा के रहने वाले थे, तो आपकी वालदा अपने मेके आई थी अपने वालदेन और रिश्तेदारों से मिलने के लिए, और रास्ते में मक्का जाते हुए उनका इंतकाल हुआ था अबुआ मकाम पे। तो आपने सहाबा से फरमाया कि यहां एक तालाब था, उस तालाब में मैंने तैरना सीखा था 6 साल की उम्र में। 6 साल की उम्र में आपने फरमाया कि, और आपको तीरंदाजी पसंद थी। हज़रत उमर रज़ी अल्लाह ने फरमाया कि अपने बच्चों को तीरंदाजी सिखाओ, तैरना सिखाओ और घुड़सवारी सिखाओ। आप घोड़े पर सवार, नंगी पीठ पे आप सवार होते थे, नंगी पीठ पे सवार होना बड़ा मुश्किल है, घोड़े की पीठ पे जब तक के जीन ना हो, पांव ना हो, ये बहुत मुश्किल काम। आप नंगी पीठ पे घोड़े के सवार होकर के मदीना मुनव्वरा का, एक मरतबा मदीना में एक धमाका हुआ, अब लोग सब परेशान, क्या हुआ? आप अलैहिस्सलाम ने घोड़ा मंगवाया और पूरे मदीने का चक्कर लगाया और वापस आकर के कहा कि कुछ नहीं है, कुछ नहीं, कोई खौफ नहीं, कोई डरो नहीं। ऐसे बहादुर थे आप अलैहिस्सलाम। तो आप घोड़ा चलाना आता था, तीरंदाजी आपको आती थी। एक दिन ईद का दिन था, तो आप अलैहिस्सलाम घर में, हज़रत आयशा ने कहा, मस्जिद में कुछ लोग आए थे, जो मस्जिद का सहन, जो मस्जिद से बाहर था सहन था, उसमें वो करतब दिखा रहे थे, जैसे तीरंदाजी और इस तरह के कुछ कराटे वगैरह, इस तरह की चीजें, नेज़ेबाजी, इस तरह के काम कर रहे थे। चूंकि ये जिहाद की और जंगी मश्क थी और मस्जिद के सहन में हो रही थी, आपने इसकी इजाजत दी। तो हजरत आयशा रजी अल्लाह तआला ने फरमाया कि या रसूल्ला, मैं देखना चाहती हूं। या फरमाती है कि अल्लाह के रसूल ने खुद मुझे फरमाया कि आयशा ये खेल देखोगी? मैंने कहा या रसूल्ला, क्यों नहीं देखूंगी। उस वक्त पर्दे का, बाज उलमा तो कहते हैं कि पर्दे का हुक्म नहीं आया था, इस वजह से हजरत आयशा रजी अल्लाह तआला ने वो खेल देखा। तो हजरत आयशा फरमाती है कि मैंने यहां पर आपका अपना ये जो थोड़ी है ये आपके कंधे पे रखी यहां पे, और मैं देखती रही। आप आगे खड़े हुए थे पर सिर्फ मेरा चेहरा और नजर आ रहा था, मैं देखती रही। कहती हैं कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने थोड़ी देर के बाद मुझसे पूछा कि बस, तो कहते मेरा दिल भर गया था, लेकिन मैंने कहा देखती हूं कि हुजूर पाक अलैहि सलाम का स्टेमिना कितना है। आपका तो बड़ा स्टेमिना था। तो कहा नहीं नहीं मैं नहीं थकी। आपने फरमाया देखो। कहते जब मैंने खुद कहा कि या रसूलल्लाह बस, तो आपने फरमाया चलो बस। हज़रत आयशा रजी अल्लाह तआला ने फरमाती हैं कि मैं घर में, मेरी गुड़ियां थी, गुड़ियां बच्चियों के लिए गुड़ियाएं होती हैं, बस उस गुड़ियों में तस्वीर ना हो, यानी ऐसी गुड़िया हो कि उसका चेहरा मिटा हुआ हो, नाक और उसकी आंखें अगर मिटा देंगे, चेहरे पर ऐसा कोई चीज लगा देंगे तो वो गुड़िया ठीक है। तो फरमाती थी कि मेरी गुड़ियाएं थी और पड़ोस की बच्ची आकर मेरे साथ गुड़ियों से खेलती थी। और फरमाती हैं कि जब आप अलैहिस्सलाम तशरीफ लाते तो वो बच्चियां डर जाती, तो आप फरमाते नहीं 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 खेलो खेलो खेलो, और खुद अंदर चले जाते, मैं उनके साथ खेलती रहती घर के अंदर। अब एक खातून बच्चा लेकर आई कि ये घर में खेलता है, तो मैंने क्या ये इबादत करेगा घर में? क्या खेलेगा? ये बच्चा है क्या? घर में आकर के ये तहज्जुद पड़ेगा सारी रात? तो बच्चा है, खेलेगा और क्या करेगा? तो बच्चे का काम ही है खेलना, और क्या काम है उसका? हम ये चाहते हैं कि जी बच्चे कुछ भी ना करें घर में। ईद का दिन था, हज़रत आयशा रजी अल्लाह तआला ने फरमाती हैं कि पड़ोसन की बच्ची आई थी मेरे साथ खेल रही थी, और जैसे ये कोई ऐसी होती है ना थाल होती है या कोई हांडी ऐसी चीज होती है, उसको ऐसे बजा रही थी बच्चियां। तो शरीयत में डोल बजाना तो मना है। डोल वो होता है जिस दोनों तरफ से बंद हो, इसको डोल कहते हैं। और एक ऐसी चीज उसको दफ कहते हैं अरबी में, उर्दू में ऐसे ही जैसे कोई देज का या देग या हांडिया थाल, उसको लेके ऐसे बजाना। तो कह रही थी कि उसको हम बजा रहे थे, तो आप अलैहिस्सलाम तशरीफ लाए, तो मैंने उन बच्चियों से कहा कि भाई तुम चली जाओ। उनका नहीं नहीं नहीं, आप अलैहिस्सलाम ने कुछ नहीं कहा, आकर के लेट गए दीवार की तरफ मुंह कर लिया, इधर हम खेल रहे थे। हज़रत आयशा शादी के बाद तो फरमाती हैं कितने में मेरे वालिद आए, उन्होंने मुझे डांटा कि ये क्या कर रही हो, تو اللہ کے رسول نے اس طرف دیکھا کہ ابو بکر عید کا دن ہے, بچے کھیلنے دو, ابو بکر عید کا دن ہے, بچے ہیں کھیلنے دو. تو بچوں کو کھلانا بھی چاہیے, کھیل کا بھی ان کو ایک وقت دینا چاہیے. اور آج کل جو یہ جو ہمارے کھیل ہیں موبائل کے, یہ تو کوئی کھیل ہی نہیں ہے, اس سے تو بچے کا دماغ بھی خراب ہوتا ہے, آنکھیں بھی, صحت بھی خراب ہوتی ہے, بچے نہ کھانا کھا سکتے ہیں, بیمار اس لیے ہوتے ہیں, ان چیزوں کی وجہ سے بیمار ہوتے ہیں. یہ تو بڑی خطرناک چیز ہے. ایک مرتبہ میں نے اخبار میں پڑھا کہ ایک آدمی کا کان, وہ موبائل فون سنتا تھا, کچھ عرصے کے بعد اس نے ہاتھ ایسا کیا تو کان ہاتھ میں آ گیا, کان ہٹ گیا یہاں سے. اس کی جو لہریں ہوتی ہیں, شعائیں, وہ تو بڑی نقصان دہ ہوتی ہیں, ٹی وی کی, موبائل کی, ان چیزوں کی. یہ تو بہت نقصان دہ چیزیں بچوں کے لیے. بچوں کو کھیل اثر کے بعد سے لے کے مغرب تک کا جو وقت ہے, یہ کھیلنے کا وقت ہے, ان کو کھیلنے دیا جائے. تو حضرت حسن اور حضرت حسین رضی اللہ تعالی عنہما کھیل رہے تھے, انہوں نے ایک کھجور اٹھا کے منہ میں رکھی. دیکھیں آپ نگرانی کر رہے ہیں کھیل میں بھی کہ کیا کر رہے ہیں. جیسی انہوں نے کھجور رکھی, آپ تشریف لائے, آپ نے فرمایا کخ کخ, اس کو اتارو, تھو 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 کرو, اور فرمایا کہ بیٹے یہ صدقے کی کھجوریں ہیں, ہم صدقہ نہیں کھاتے. ایک حالانکہ ایک بچہ تھا, معصوم تھا, اگر وہ کھا بھی لیتا تو وہ گناہگار نہیں ہوتا, چونکہ بچہ معاف ہے, معصوم ہے, وہ مکلف نہیں ہے. لیکن آپ علیہ الصلوۃ والسلام تربیت فرما رہے ہیں کہ بچے کے پیٹ میں حرام نہ چلا جائے. اب ماں باپ ہی حرام کما کے لا کے کھلا رہے ہیں بچوں کو, پھر کہتے ہیں جی ہمارے بچے نافرمان ہیں, وہ کہاں سے فرما بردار بنیں گے, بچے کہاں سے فرما بردار بنیں گے. کیسی تربیت آپ علیہ الصلوۃ والسلام بچوں کی فرمائے, چھوٹا سا بچہ ہے, چھوٹے چھوٹے بچے ہیں, اور آپ ان کی تربیت فرما رہے ہیں کہ ان کے پیٹ میں حرام نہ چلا جائے, پیٹ میں حرام نہ چلا جائے. حضرات انبیاء علیہ الصلوۃ والسلام کو اس بات کی فکر ہوتی ہے, اپنی اولاد کے لیے دعائیں مانگتے ہیں. جیسے میں نے آپ کو کتنی دعائیں بتائی تھیں, ابراہیم علیہ الصلوۃ والسلام کا یہ جو پورا رکوع ہے سورہ ابراہیم کا, وَإِذْ قَالَ إِبْرَاهِيمُ رَبِّ اجْعَلْ هَذَا الْبَلَدَ آمِنًا وَاجْنُبْنِي وَبَنِيَّ أَن نَّعْبُدَ الْأَصْنَامَ. اپنی اولاد کے لیے یہ ساری دعائیں حضرت ابراہیم علیہ السلام نے مانگی ہیں, یہ دعائیں مانگنی چاہیے اولاد کے لیے. پھر کہا کہ اللہ رب اجعلنی مقیم الصلاۃ ومن ذریتی, اے اللہ مجھے اور میری اولاد کو نمازی بنا دے. اپنی اولاد کو نمازی بنانے کے لیے دعا مانگنا, فکر کرنا کہ ہماری اولاد نمازی بن جائے. اور حضرت اسماعیل علیہ السلام کا اللہ نے قرآن میں قصہ سنایا, وَكَانَ يَأْمُرُ أَهْلَهُ بِالصَّلَاةِ وَالزَّكَاةِ, کہ حضرت اسماعیل علیہ السلام اپنے گھر والوں کو نماز کا اور زکوٰۃ کا حکم دیتے تھے, گھر والوں کی تربیت کی فکر کرتے تھے. حضرت ابراہیم علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے, انبیاء علیہ السلام کیسی تربیت فرماتے ہیں, اللہ تعالیٰ نے ان کو اولاد عطا فرمائی. 80 سال سے زیادہ عمر تھی جب حضرت ابراہیم علیہ الصلوۃ والسلام کا بیٹا ہوا, اور بہت عرصے تک دعا مانگتے رہے, رب حب لی من الصالحین, کہ اللہ مجھے نیک اولاد دے دے, نیک اولاد دے دے. تو اللہ تعالیٰ نے فرمایا کہ فبشرناہ بغلام حلیم, اور ایک جگہ فبشرناہ بغلام علیم, کہ ہم نے ان کو علم والا, حلم والا بیٹا عطا کیا. بیٹا جب بڑا ہوا, تھوڑا سا ابھی بالغ نہیں ہوا تھا, 9-10 سال کا, 12-13 سال کا بچہ تھا, تو حضرت ابراہیم علیہ الصلوۃ والسلام نے خواب دیکھا. شام میں تھے حضرت ابراہیم علیہ السلام, اور حضرت اسماعیل علیہ السلام کو ماں کے ساتھ مکے میں چھوڑ دیا تھا, کبھی کبھار ملنے آ جاتے تھے. خواب میں یہ دیکھا کہ میں اپنے بیٹے کو ذبح کر رہا ہوں. تو مکہ, انبیاء علیہ السلام کا خواب وہی ہوتا ہے, شام سے 2000 کلومیٹر کا فاصلہ طے کر کے مکہ مکرمہ آئے, اور آ کر کے حضرت حاجرہ سے کہا کہ میں اپنے بیٹے کو اپنے ایک دوست سے ملانے کے لیے لے کے جا رہا ہوں, ان کو تیار کر لو. تو حضرت حاجرہ نے ان کو کپڑے پہنائے اور نہلایا دھلایا اور تیار کر کے بھیجا. تو حضرت ابراہیم علیہ الصلوۃ والسلام لے گئے, اور لے جا کر کے وہاں کہا کہ بیٹا میں نے یہ خواب دیکھا ہے کہ میں آپ کو ذبح کر رہا ہوں, تو اب آپ کا کیا خیال ہے؟ تو حضرت ابراہیم علیہ الصلوۃ والسلام نے جب یہ کہا تو حضرت اسماعیل علیہ السلام نے کہا کہ یا ابت فعل ما تؤمر, اے ابا جان جو اللہ نے آپ کو حکم دیا ہے اس کو آپ فوراً کر گزریے. آپ اس کو دیکھیں, چھوٹا سا بچہ ہے, اس کو پتا ہے کہ تھوڑی دیر بعد میری گردن کٹے گی, मैं ज़बह हूंगा, मैं तुम्हें ज़बह कर रहा हूं, ज़बह कर रहा हूं, तो मैं थोड़ी देर बाद मेरी गर्दन कट जाएगी। वो गर्दन कटाने के लिए छोटा सा बच्चा तैयार है। इसमें मां की तरबियत है, बाप की तरबियत है, मां बाप की तरबियत से बच्चे सब कुछ करते हैं। और मां बाप तरबियत नहीं करेंगे तो मेरे मोहतरम भाइयों औलाद, आज तो हमारी औलाद, हम कहते हैं सर पे टोपी रखो उसके लिए तैयार नहीं, हम कहते हैं बाल सुन्नत के मुताबिक बना लो उसके लिए तैयार नहीं, बाल और सर पे टोपी रखने के लिए तैयार नहीं, वो बच्चा गर्दन कटाने के लिए तैयार है। हजरत इब्राहिम अलैहिस्सलाम ने पूछा कि बेटा आप क्यों तैयार हो गए? कहने लगे अब्बा जान आप से जुदाई होगी मां बाप से तो अल्लाह मिल जाएंगे, और अल्लाह आप दोनों से बहुत अच्छे हैं, और दुनिया से जुदाई होगी जन्नत मिलेगी, आखिरत मिलेगी, जन्नत दुनिया से कितनी अच्छी है। मेरे मोहतरम भाइयों आज हमने कभी अपने बच्चों से नहीं कहा कि बेटा जन्नत क्या है, दोजख क्या है, अल्लाह कौन है, हमें पता ही नहीं, हमने बताया नहीं अपने बच्चों को, हमने नहीं बताया। मौलाना ताज जमील साहब फरमाने लगे कि मैं अपने बच्चों को मदीना मुनव्वरा ले जा रहा था, छोटे बच्चे थे, तो सारे रास्ते मैंने उनको जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वाकयात सुनाए, हालात सुनाए, ताइफ में ये हुआ, उहद में ये हुआ, बदर में ये हुआ, आपने ऐसी तकलीफें बर्दाश्त की, आपने ऐसी जिंदगी गुजारी। कहते जब हम मदीना मुनव्वरा पहुंचे तो बच्चों ने कहा कि कहाँ है अल्लाह के रसूल, हमें ले जाएं, हम उनसे मिलेंगे, हमें ले जाएं। कहते हैं जब मैं उनको जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के रोज़े मुबारक में कब्र मुबारक पे ले आए, रोने लगे कि हम तो अल्लाह के रसूल से मिलेंगे, कितने अच्छे अल्लाह के रसूल है, हमें इनसे मिलवाओ। वो तो जैसी तरबियत हम करेंगे मेरे मोहतरम दोस्तों, औलाद हमारी वैसे बनेगी। फिर हज़रत इस्माईल अलैहिस्सलाम ने खुद कहा कि अब्बा जान जब आप मुझे ज़बह कर रहे हैं तो मेरे हाथ पांव बांध लें, कहीं ऐसा ना हो कि मेरे हाथ पांव हिलें और आपके आपका कोई जज्बा, आपकी उसमें कोई कमी ना आ जाए। और फरमाया कि मेरी आंखों पे, अपनी आंखों पे पट्टी बांध लें, मेरा चेहरा नीचे जमीन की तरफ करें, ताकि ऐसा ना हो कि आपका चेहरा मेरे चेहरे को देख करके कहीं अल्लाह के हुक्म में देर ना हो जाए। और कहा बजाने जो मेरी कमीज है ये उतार के मेरी वालदा को दे देंगे, और अपने कमीज में मुझे, मेरी चूंकि वालदा से मुझे बड़ी मोहब्बत है, उनको भी है, एक ही अकलौता बेटा हूं और तो कोई है नहीं, तो मेरी वालदा मेरी कमीज को देख के कुछ तसल्ली होगी, और मेरी लाश को मीना में दफन करना, घर न लेके जाना, घर न लेके जाना। क्या होने वाला है कुछ देर के बाद, न हजरत इस्माईल अलैहि सलाम को पता, न बाप को पता है। क्या जज्बा था उस बच्चे का, ये जज्बात बच्चों के कैसे बने। इस मरतबा ये जनवरी का महीना है, तो जब महीना शुरू हुआ ना तो न्यू ईयर मनाया गया, न्यू ईयर, तो मैंने अपनी मस्जिद में यहां पे सवाल किया, और एक जगह कल मैं गया हुआ था, एक बूढ़े बाबा जी थे, तो मैंने बाबा जी से कहा कि बाबा जी आपकी पैदाइश कहाँ की है, तो बाबा जी ने कहा कि जी मेरी पैदाइश इंडिया की है, हमने इंडिया से हिजरत करके पाकिस्तान आए हैं। तो मैंने कहा आपको कभी याद है कि मुसलमानों ने वहां इंडिया में न्यू ईयर मनाया हो? क्या नहीं 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 मौली साहब, न्यू ईयर कौन मनाता था। तो मैंने कहा ये पाकिस्तान में कहां से हम लोग मनाने लग गए, मुसलमान तो नहीं मनाते थे, मुसलमान न्यू ईयर नहीं मनाते थे, ये पाकिस्तान में कहां से बन गए न्यू ईयर मनाने वाले। मेरे मोहतरम भाइयों हमारे बच्चे कहां जा रहे हैं हमें कोई पता नहीं, किस माहौल में जा रहे हैं हमें कोई पता नहीं, किन से उनकी दोस्ती है। बच्चों में जो बिगाड़ आता है वो बिगाड़ या घर के माहौल की वजह से आता है या बाहर के माहौल की वजह से आता है। अगर बच्चा बिगड़ा हुआ है तो वो किसी बुरे माहौल में बैठा हुआ है, जरूर वो किसी बुरे माहौल में बैठा हुआ। हजरत शेखुल हदीस साहब नवर अल्लाह मरकदू फरमाते हमारे वालिद कभी हमें पैसे नहीं दिया करते थे, कभी पैसे रखने नहीं देते थे, कहते पैसे अव्वल तो चीजें दिलाते थे, बच्चों को पैसे देने नहीं चाहिए, पैसे देंगे मोबाइल खरीदेंगे, फिर पैसे देंगे तो नेट लगा देंगे उसमें, फिर पैसे देंगे तो वो मोबाइल का कार्ड खरीदेंगे, मोबाइल की चीजें, फजूल चीजें खरीदेंगे, यूएसबी खरीदेंगे, पता नहीं क्या क्या खरीदेंगे, पैसे देंगे। कहते हमारे वालिद हमें पैसे नहीं दिया करते थे, चीजें दिलाते थे, बच्चों को तो आप पैसे देंगे वो चिंगम। उस दिन मैं एक डॉक्टर के पास गया, वो कहने लगे कि आजकल बच्चे छालियां क्यों नहीं छोड़ते, कहने लगे कि इसकी वजह यह कि इसमें नशा होता है, नशा, वो नशा जब मुंह को लग जाता है फिर ये छूट नहीं सकता, ये नशा है। और फरमाया कि नशा तो हराम है, नशा हराम है और इसमें नशा होता है। वो नशा जब मुंह को लग जाता है उसकी वजह से कभी भी वो बच्चे से वो नशा नहीं छूटता, और बच्चे की सेहत खराब, छालिया खाने वाला उसी बच्चे को कैंसर हो रहे हैं, उन्हीं बच्चों को कैंसर हो रहा है, वही बच्चों की सेहतें खराब हैं। क्यों सेहतें खराब हैं? कि माँ बाप ख्याल नहीं करते, पैसे देते। अदर शेख रहमतुल्लाह अलैह फरमाते थे कि हमारे वालिद साहब रहमतुल्लाह में कभी पैसे नहीं देते थे, और जब कभी पैसे देते थे तो वालदा से कहते थे मैं इसको पैसे देने वाला हूं, इसको तरगीब दें ताकि ये पैसे जो है पैसे अल्लाह के रास्ते में सदका करें, इसको बचपन से सदका करने का की आदत पड़ जाए। कहते हैं उधर से वालिद साहब ने पैसे दिए, वालदा ने तरगीबी देनी शुरू कर दी कि बेटा ये सदका दे दो, फलां गरीब है, मिस्कीन है, वहां यतीम है, वहां जाके मस्जिद में दे दो। कहते मैं फौरन पैसे दे दिया करता था, और अगर कभी पैसों से मैंने कोई चीज खरीदी, पैसे दिए वालिद ने, तो पूछ हो जाती थी कि पैसों से क्या खरीदा है, हमें पता ही नहीं कि हमारे बच्चे कितने पैसे ले रहे हैं, हमें कोई पता नहीं, और उन पैसों से क्या खरीद रहे हैं हमें पता नहीं। बच्चों को कभी बाजार ना लेके जाओ, बाजार ले जाएंगे वो 100 चीजें देखेंगे, वो कहेंगे ये भी दिलाओ, ये भी दिलाओ, ये भी दिलाओ, ये सारी चीजें दिलाएंगे, चीजों की मोहब्बत उनके दिल में आ जाएगी। हमारे बच्चों को किस चीज का माहौल मिल रहा है? नेट का, टीवी का, मोबाइल का, इनके साथ दोस्ती है, ऐसे बच्चों की कभी तरबियत नहीं हो सकती। टैंकी के अंदर, घर की टैंकी में चूहा मरा हुआ पड़ा है, चूहा मुर्दार हो गया है, चूहा सारे दुनिया के समंदरों का पानी लाके उस टैंकी में डालें, वो पानी पाक नहीं होगा टैंकी का, जब तक कि उससे वो गंदगी नहीं निकालेंगे। जब वो गंदगी जो चूहा मरा हुआ पड़ा है उसको निकाल देंगे और फिर एक ट्रक पानी भी उसमें डालेंगे, वो टैंकी पाक हो जाएगी। जब तक बच्चों को बुरी सोहबत मिली हुई है, हमारे बच्चों की कभी तरबियत नहीं हो सकती, तरबियत नहीं हो सकती। एक आदमी से मैंने कहा, यानी आप इसको अफसोस की बात है, एक गैर आदमी वो घर में आ जाए, खुदा ना करें, तो वो घर से माल, दौलत, पैसे, चीजें, सामान सब कुछ लूट के ले जाते हैं, जान भी ले लेते हैं, एक गैर आदमी। और ये जो नेट है इसमें जो लोग आ रहे हैं वो हमारे रिश्तेदार हैं, जान पहचान वाले हैं, नेक लोग हैं, अल्लाह वाले हैं, सारे दुनिया के सबसे बड़े बड़े बदमाश, सारे अल्लाह उसके रसूल के दुश्मन, वो हमारे घर के अंदर आ रहे हैं। तो जब वो हमारे घर के अंदर आएंगे तो हमारे बच्चे भी यूं ही बनेंगे, यूं ही बनेंगे। हजरत अनस रजी अल्लाह सहाबा किराम के जमाने में बच्चे पैदा होते थे, साहबा उसको जनाबे उनको जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सोबत में, खिदमत में लेके जाते थे, नेक सोबत में लेकर आए। हजरत अनस रजी अल्लाह तआला की वालदा ने जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में लाके 10 साल की उम्र थी पेश कर दिया कि या रसूलल्लाह ये आपकी खिदमत करेगा। इमामुल मुहद्दिसीन बन गए, इमाम बुखारी के उस्ताद, इमाम मुस्लिम के उस्ताद, इमाम अबू दाऊद के उस्ताद, इमाम तिर्मिजी के उस्ताद, इमाम अहमद इब्ने हम्बल के उस्ताद, इमाम शाफी, इमाम अबू हनीफा, इमाम मालिक रहमहुल्लाह, इन सब के बड़े बड़े मुहद्दिसीन के उस्ताद बन गए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में। तो मेरे मोहतरम भाई और दोस्तों, अपनी औलादों को हम नेक सोहबतों में लेकर आए। मैंने पिछली मरतबा भी अर्ज किया था, अपने घर में हम तालीम का अहतमाम करें, रोजाना तालीम का अहतमाम, किसी भी दिन गाफिल ना हो तालीम से। घर की तालीम नहीं होगी, घर में तरबियत नहीं होगी। अपने घर में जमातें लेकर आए, मस्तूरात की जमातें लेकर आए घर के अंदर, इससे घर में माहौल बनेगा, मोहल्ले में लेकर आए, खुद अपनी मस्तूरात के साथ अल्लाह के रास्ते में जाएं। अभी ये इज्तिमा आ रहा है, इतवार के दिन छुट्टी होगी, बच्चों को दुआ में लेके जाएं, बच्चे देखेंगे इज्तिमा को कि इज्तिमा में क्या होता है, कैसे लोग आते हैं, उनको बताएं यहां नमाजें पढ़ते हैं और इस तरह से जमातें अल्लाह के रास्ते में निकल रही हैं। तो बच्चों को अपने साथ मोहल्ले के गश्त में शरीक करें, कोई नेक बुजुर्ग आ जाएं, अल्लाह वाले आ जाएं, उनसे मुलाकात के लिए लेके जाएं। इंशाल्लाह जब हम इस तरह की मेहनत करेंगे, अल्लाह पाक हमारे बच्चों को नेक बना देंगे। अल्लाह हम सबको अमल की तौफीक अता फरमाए। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि वसल्लम। اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك اللهم لك الحمد لا نحصي ثناء عليك انت كما اثنيت على نفسك اللهم صل على سيدنا محمد وبارك وسلم عليه اللهم صل على سيدنا محمد وبارك وسلم عليه اللهم صل على سيدنا محمد وبارك وسلم عليه ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللہ ہمارے گناہوں کو معاف فرما اور پوری امت کے گناہوں کو معاف فرما اے اللہ ہم نے اپنے آپ کو بھی دوزخ کی آگ سے نہ بچایا ہمارے اندر اس کی فکر نہ پیدا ہوئی اور اپنی اولاد کو اور گھر والوں کو اپنی آنکھوں سے دوزخ میں جاتا ہوا دیکھ رہے ہیں اے اللہ ہمیں رونا نہیں آتا اے اللہ ہم ان کو بچاتے نہیں ہمیں معاف فرما دیں ہمارے دل سے غفلت کے پردوں کو ختم فرما اے اللہ آخرت کو سامنے کر دے قبر کو سامنے کر دے اے اللہ جنت کو سامنے کر دے اے اللہ ہماری اولادوں کی تربیت فرما اے اللہ نفس و شیطان کے حوالے ہو گئے وہ تو بڑے ڈاکو ہیں شیطان تو سب سے بڑا ڈاکو ہے وہ ہماری اولاد کا دشمن ہے وہ ان کو بے حیائیوں کی طرف گناہوں کی طرف لے گیا تیرے کو ناراض کر دیا اے اللہ جو تو نے صلاحیتیں دی تھیں وہ تیری طرف وہ صلاحیتیں تجھے پانے میں لگتی تیرے جنت کا شوق چلا گیا دوزخ کا خوف چلا گیا تیرے سامنے آمنے سامنے ہونے کا تیرے دربار میں حاضری کا خوف ہی نہ رہا اے اللہ ہماری اولاد ہمارے ہاتھوں سے نکل گئی تو ہی ہے تیرے سوا اور کوئی نہیں ہم اپنی اولادوں کو تیرے حوالے کرتے ہیں اے اللہ تیرے حوالے کی ہوئی کوئی چیز ضائع نہیں ہوتی ہے ہماری اولادوں کو ضائع ہونے سے بچا لے اے اللہ ایک زمانہ ایسے تھا کہ لوگوں کی اولادیں کوئی امام بخاری بنتا تھا کوئی امام مسلم اور امام ابو داؤد بنتا تھا اے اللہ ان فضاؤں کو پھر زندہ کر دے کوئی امام ابو حنیفہ بنتا تھا کوئی امام شافعی اور امام مالک اور امام احمد ابن حنبل بنتا تھا کوئی حضرت تھانوی کوئی حضرت مدنی کوئی حضرت گنگوہی کوئی حضرت مولانا الیاس رحمۃ اللہ علیہ کوئی حضرت مولانا زکریہ بنتا تھا کوئی مفسر بنتا تھا کوئی شیخ الحدیث بنتا تھا کوئی شیخ القرآن بنتا تھا کوئی قرآن اور حدیث کا خادم بنتا تھا اللہ ہماری نسلوں کو بھی اسی کے لیے قبول کر لے ہماری اولادوں کو اسی کے لیے قبول کر لے اللہ ہماری اولادوں کو ایمان والا بنا دے تقوی والا بنا دے اللہ باطل نے محنت کی ہمارے گھروں سے ایمان و تقوی کی فضاؤں کو ختم کر دیا اللہ ہمارے گھروں میں ایمانی فضاؤں کو قائم فرما تقوی کی فضاؤں کو قائم فرما آپ علیہ السلام کی محبت کی فضاؤں کو قائم فرما سنتوں والی فضاؤں کو قائم فرما اے اللہ ہمارے ماحولوں سے بے دینی کو ختم فرما اے اللہ یہ دعوت والی مبارک محنت آپ نے ہمیں دی ہے ہمیں اس کی قدردانی کی توفیق عطا فرما اور اپنی ساری صلاحیتیں اس پہ لگانے والا بنا جناب رسول اللہ صلی اللہ علیہ وسلم والی مبارک محنت کو اپنی زندگی کا مقصد بنا کر اے اللہ چلنے والا بنا ہماری اولادوں کو بھی اس کے لیے قبول فرما ہمارے گھر والوں کو بھی اس کے لیے قبول فرما ہمارے گھروں کو تبلیغ کا مرکز بنا دعوت کا مرکز بنا ہدایت کا مرکز بنا قرآن اور حدیث کے علم کے پھیلنے کا مرکز بنا ذکر و عبادت کا مرکز بنا اخلاق و تقوی اور اخلاص کا مرکز بنا اے اللہ ہمارے گھروں کو حیا کا مرکز بنا دیں بے حیائیوں کو ختم فرما دیں اور اے اللہ اس دعوت کے لیے ہر مسجد والوں کو قبول فرما ہمارے آنے والے کراچی اجتماع کو سارے عالم کے لیے ہدایت کا ذریعہ بنا دے اور اس اجتماع کے لیے جتنی محنت کرنی چاہیے ویسی ہمیں محنت کرنے والا بنا اپنی مساجد کو آباد کرنے والا بنا دن و رات محنت کرنے والا بنا اللہ جو جماعتیں چل رہی ہیں جہاں جہاں اجتماعات ہو رہے ہیں اسے قبول فرما اللہ ہمارے مراکز کی حفاظت فرما مساجد کی مدارس کی خانقاہوں کی حفاظت فرما اور پوری امت مسلمہ کی حفاظت فرما اللہ جتنے بھائی آئے ہیں کسی کو محروم نہ فرما سب کو اپنے خزانوں سے نواز دے اللہ حاسدوں کے حسد سے بچا لے ساحروں کے سحر سے بچا لے بدنظروں کی بدنظری سے بچا لے افتراق اور انتشار سے پوری امت کی حفاظت فرما اللہ اپنے نام کی برکت سے ہمارے قلوب کو منور فرما مطہر فرما مزکہ فرما مجلہ فرما مصفہ فرما ہمارے قلوب کو اپنی محبت سے بھر دے اپنے قرب ہمیں عطا فرما، اپنی معرفت ہمیں عطا فرما، اپنا تعلق ہمیں عطا فرما۔ اللہ اپنے دوستوں میں ہمارا نام شامل فرما۔ اللہ تو بڑا ہے، بہت بڑا ہے، سب سے بڑا ہے۔ اللہ ہم بڑے گندے ہیں، ناپاک ہیں، اللہ تو ہمیں پاک فرما دے۔ اللہ ہمارے بیماروں کو شفاء کلی دے دے، ہمارے مقروضوں کے قرضوں کا انتظام فرما، ہماری روزیوں میں برکت دے دے۔ اللہ ہمارے مرحومین کی مغفرت فرما۔ ہمارے حضرت ڈاکٹر عبدالسلام صاحب کے بھائی کا شب جمعہ کے اندر انتقال ہوا، اللہ ان کی مغفرت فرما دیں، اللہ ان کے درجات کو بلند فرما دیں اور جنت کے اعلیٰ مرتبے عطا فرما دیں۔ پسماندگان کو صبر جمیل عطا فرما۔ اللہ ہمارے جتنے بھی اعمال ہم نے کیے ہیں اس کا ثواب ہمارے سارے مشائخ کو پہنچا دیں، ہمارے حضرات کو پہنچا دیں، اللہ ہمارے والدین کو پہنچا دیں، ان کو جنت کے اندر اعلیٰ مرتبے عطا فرما دیں۔ ہماری دعاؤں کو قبول فرما لیں، یا اللہ قبول فرما لیں، یا اللہ قبول فرما لیں۔ وصلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحابہ اجمعین۔ اللہم آمین برحمتک۔